यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्ह 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 8 अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा आज प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपतिले अपरान्ह 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिश संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागवण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। उहाँले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हित भन्दा बाहिर नजाने प्रश्न पार्नुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको पनि उहाँले बताउनुभयो। सभापति लामिछानेले आम नागरिक समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न पनि सांसदहरूलाई निर्देशन दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पहीन ढंगले घरबारविहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनसाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले भोलिसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्रै परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ। माध्यमिक शिक्षा परीक्षा एसी व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढ़ीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ। गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका हुन्। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश छ। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एउटा पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा पनि उपचार भइरहेको उहाँले बताउनुभयो। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार हिजो बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि नौजनालाई दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको पनि उहाँले बताउनुभयो। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोडी मुवागलेलाई हिजो उहाँकै कार्यकक्षमा भेटी परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सृजनालाई सहयोग गर्ने गरी बजेट ल्याउनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सृजना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपायल चैनपुर उरै भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका 6 पुल, कर्णाली करिडोरको उत्तर खण्ड सड़क, लेले भारदेव चन्दपुर ठूला दुर्लुङ सड़क, भेरी करिडोर, रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9,90,00,00,000 रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि पनि 3,81,07,00,00,000 रूपियाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश गरिएको छ। डिभिजन वन कार्यालय चितौनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्मका 25 रूख कटान शुरू गरिएको हो। सो सड़कमा रहेका 62 रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। र मनसून नजिकै गर्दा झापामा बाढ़ी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसूनमा जिल्लाका नदीहरूमा आउन सक्ने वाणिज्यान्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने अनुमान गरेको छ। यस वर्षको मनसूनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढ़ी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।